यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय मान्यता प्राप्त छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेद्वारको नाम निर्वाचन आयोगमा बुझाए। समानुपातिकतर्फको टुंगो लगाएर यसै हप्ताभित्र राष्ट्रपति समक्ष प्रतिवेदन बुझाउने आयोगको तयारी। हरित जलवायु कोषबाट प्राप्त हुने 2,42,00,000 सहायता स्वीकार गर्ने सरकारको निर्णय। हुम्लाको सदरमुकाम सिमकोट बजार र आसपासका क्षेत्रमा 2 सातादेखि खानेपानी अभाव। पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि। र अमेरिका इजरायल र इरान बीचको आक्रमणमा मानवीय क्षति बढ्दै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभा निर्वाचनमा 3% थ्रेसहोल्ड पार गरेका 6 राजनैतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने उम्मेद्वारको नाम हिजो निर्वाचन आयोगमा बुझाएका छन्। निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेद्वारको नाम पेश गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीशीले जानकारी दिनुभयो। दलहरूले पेश गरेको सूची आयोगको प्रक्रिया बमोजिम भए नभएको जाँच गरी समानुपातिकतर्फ निर्वाचितको नाम सार्वजनिक गरिने सहायक प्रवक्ता जीसीले बताउनुभयो।
निर्वाचन आयोगले दलले पेश गरेका नावली उप रुजु गर्ने कार्य हुन्छ। रुजु गर्दाखेरि त्रुटि भेटिएन भने 1-2 दिनभित्र निर्वाचित भएको घोषणा गर्छौं र सम्बन्धित उम्मेद्वारलाई प्रमाणपत्र वितरण गरिसकेपछि सम्बन्धित राष्ट्रपति समक्ष प्रतिवेदन पेश हुन्छ समग्र निर्वाचनको। र यदि रुजु गर्दाखेरि कुनै क्लस्टर नमिलेको अथवा प्राथमिकरण मिचिएको देखियो भने सम्बन्धित दललाई, जुन जुन दलको सूचीमा त्रुटि देखियो ती दललाई पुनः हामी सच्याउने जानकारी गराउँछौँ। त्यसमा कानूनी व्यवस्था थप 2 दिनभित्र पेश गर्ने भन्ने छ। त्यो तोकिएको समयभित्र दलले फेरि त्रुटि सच्याएर पेश गरिसकेपछि मात्रै हामीले चाहिँ निर्वाचित भएको घोषणा गर्छौं।
आयोगले चैत्रको पहिलो हप्ताभित्र निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने गरी तयारी भइरहेको जनाएको छ। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको हिजो बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि 57 जनाको नाम टुंगो लगाएको छ। बैठकले 17 जना खसारीय, 16 जना जनजाति, 3 जना मुस्लिम, 8 जना दलित, 9 जना मधेसी तथा 4 जना थारू क्लस्टरबाट नाम टुंगो लगाएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले बताउनुभयो। यसै गरी नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले समानुपातिकतर्फका 20 जनाको नाम टुंगो लगाएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले भरत गिरी, खस आर्य पुरूष महोत्तरी, ताहिर अली मुस्लिम पुरूष रूपन्देही, खुशबू ओली खस आर्य महिला झापा तथा सरस्वती लामा जनजाति महिला धादिङको नाम टुंगो लगाएको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ क्लस्टर अनुसार मधेसी महिला रूबी कुमारी ठाकुर, दलित महिला राधिका रम्तेल, खस आर्य महिला अम्बिका देवी संग्रौला खड्का र आदिवासी जनजातितर्फ पूर्ण प्रसाद लिम्बुको नाम टुंगो लगाएको पार्टीका उपाध्यक्ष लोकनाथ चुडालले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 गते सम्पन्न निर्वाचनको परिणामबाट पुराना दल आत्तिन नहुने बताउनु भएको छ। राष्ट्रसँग हिजो कुराकानी गर्नुहुँदै प्रधानमन्त्री कार्कीले निर्वाचनमा नयाँ दलले झण्डै दुई तिहाई मत हासिल गरेको अवस्थामा रासोपाले जनताले दिएको मतलाई सम्मान गर्नुपर्ने र अल्पमतलाई व्यवस्था गर्न नहुने सुझाव दिनुभयो। वहाँले नेपालका परिपक्व नेतालाई जनताले बिर्सिदैनन्, आज एउटा लहर आएको हो, भोलि अर्को आउन पनि सक्छ, उहाँले भन्नुभयो। प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोग गर्ने सबैमा धन्यवाद पनि दिनुभयो। सर्वोच्च अदालतले धनुषा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर एकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उम्मेद्वार किशोरी शाहको उम्मेद्वारी खारिज गर्ने निर्वाचन आयोगको निर्णय विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश द्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो आयोगको उम्मेद्वार खारेज गर्ने निर्णय विरूद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शाहले आयोगको उम्मेद्वारी खारेज गर्ने निर्णय विरूद्ध उम्मेद्वारी कायम गर्न माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो। विगतमा मधेसबाट चुनाव जितेर पटक पटक सरकारमा सहभागी हुँदै आएका मधेस केन्द्रित दलहरूले यस पटकको निर्वाचनमा एक सीट पनि जित्न सकेनन्। निर्वाचनमा प्रत्यक्षतर्फ मात्र होइन समानुपातिकतर्फ पनि निकै कम मत ल्याएका कारण मधेस केन्द्रित दलको प्रतिनिधित्व यस पटक प्रतिनिधि सभामा हुने छैन। मधेसका मुद्दामा केन्द्रित नभएका कारण मधेसवादी दलका नेतालाई मतदाताले विराम दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। कर्मी यशोदा अधिकारीको रिपोर्ट।
फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कुनै पनि मधेसवादी दलका नेताहरूले चुनाव जितेनन्। मधेस आन्दोलनको जगमा उदाएका नेता तथा पार्टीहरू विगत दुई दशकदेखि निरन्तर सरकारमा सहभागी हुँदै आए। मुलुकमा संघीयता स्थापनादेखि पहिचानका मुद्दामा वकालत गर्दै आएका मधेसवादी दलहरू कुनै बेला मधेसको राजनीतिक शक्तिका रूपमा उदाएका थिए। मधेस आन्दोलनको जगमा उदाएको तत्कालीन मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी जस्ता दलहरू मधेसी समुदायका ऊर्जाका रूपमा क्रियाशील रहेर मधेसका जनताले निर्वाचनहरूमा तीनै दलका नेतालाई चुनेर पठाउने गर्दथे। तर नेताहरूले अवसरका लागि दल विभाजनमा सक्रिय हुनुका साथै सरकारमा रहँदा मधेसी नागरिकका मुद्दालाई खासै सम्बोधन गर्न सकेनन्। मधेसको राजनीतिलाई नजिकबाट नियाल्दै आउनुभएका विश्लेषक तुलनारायण शाह यो निर्वाचनको परिणामले अब क्षेत्रीय मुद्दा बोकेर राजनीति सफल हुँदैन भन्ने प्रमाणित गरिदिएको बताउनुहुन्छ।
केवल पहिचानको आधारमा दलले अब नेता बन्न सक्दैन, सरकारमा हुँदाखेरिको विगतको उसको पर्फर्मेन्स पनि अबको राजनीतिको एउटा मापदण्ड बन्न पुग्यो र जसले राम्रो काम गर्न सक्छ त्यो अनुहारका मानिसहरूलाई जिताएका हुन्।
खास गरी मधेसका जिल्लाहरूमा बसोबास गर्ने नागरिकहरू पहिचानसँगै शिक्षा, स्वास्थ्य, रोजगारी लगायतमा पहुँच र गरिबीको अन्त्य चाहन्थे। कुनै बखत पहिचान, समान अवसर, संघीयता र समावेशी प्रतिनिधित्व लगायतका मुद्दामा एक देखिएका मधेसवादी दलहरू प्रत्येक पटक सरकार फेरिँदा निर्णायक भूमिकामा देखिएनन् मात्रै संसदमा संख्या पुर्याउने खेलमा समेत लाग्दै आए। आन्तरिक विवाद, नेतृत्व संघर्ष र सत्ता समीकरणमा बढ़ी केन्द्रित हुनुको परिणामले यसपटक जनताबाट अनुमोदित हुन नसकेका ती दलहरू सचिन सके फेरि पनि उठ्न सक्ने बताउनुहुन्छ अर्का राजनीतिक विश्लेषक रोशन जनकपुरी।
राजनीतिक लिगेसीको प्रश्न छ भनेपछि त आखिर ती आन्दोलन गर्ने त ती मधेसवादी पार्टीहरू नै थिए नि। त्यहाँका जनताले सजाय दिएका छन्, उनीहरू आफूले करेक्सन गरेनन् भने हराउन पनि सक्छन् र करेक्सन गरेर आए भनेपछि
निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीका रूपमा अघि सारेको बालेन्द्र शाह आफै पनि मधेसको प्रतिनिधित्व गर्नुहुन्छ। गत स्थानीय तहको निर्वाचनदेखि काठमाडौँ महानगरपालिकाको मेयर हुँदासम्म चुपचाप काम गर्दै आउनुभएका शाह निर्वाचन ताका खुलेरै आफू मधेसको छोरा हुँ भनेर मधेसी जनतासँग भावनात्मक सम्बन्ध जोड्न सफल हुनुभयो। मत माग्न जाँदा मधेसको पहिचान, सम्मान र अवसरको समान पहुँचबारे उहाँले दिनुभयो सन्देशले मधेसी समुदायको विचार नै बदलिदियो। मधेसको राजनीतिलाई नजिकबाट नियाल्दै आउनुभएका विश्लेषक जनकपुरी अब भन्ने सरकारले मधेसका मुद्दालाई सम्बोधन गर्न सकेन भने मधेसमा अर्को विद्रोह नहोला भन्न नसकिने विचार राख्नुहुन्छ।
मधेसको एजेन्डा त जहाँको तहीँ छ, नयाँ आउने सरकारले पनि ती एजेन्डाहरूलाई उपेक्षा गरे या संघीयतालाई कमजोर पार्न खोजे या मधेसका जनताको आम जीवनका समस्याहरूसँग आफूले जोड्न सकेनन् भनेपछि उनीहरूको हाल पनि त्यही नहोला भन्न सकिँदैन।
नेपालको पूर्वर भूमिका रूपमा रहेको मध्य प्रदेशको विकास, आम नागरिकको दैनिकीमा परिवर्तन, गरीबीको अन्त्य, रोजगारीको अवसर, शिक्षा स्वास्थ्यमा पहुँचका लागि मधेसका नागरिकले यसपटकको निर्वाचनमा नयाँ शक्तिलाई एकछत्र मत दिएका छन्। विगतमा मतदाताहरूसँग गरेका प्रतिबद्धता भुलेर सत्ता वरिपरि मात्रै रहन खोज्दा मधेसवादी दलहरूको यो हविगत भएको आम मानिसको बुझाइसँगै मधेसको राजनीति नयाँ चरणमा प्रवेश गरेको छ। निर्वाचनबाट पुराना र आन्दोलनबाट आएका मधेसवादी दलका नेताहरूको सट्टामा मधेसका जनताले नयाँ अनुहारलाई अवसर दिएका छन्। संसद र सरकारबाट मधेसी समुदायको अपेक्षा सम्बोधन गर्न उनीहरूले खेल्ने भूमिकाका लागि केही समय पर्खनु पर्नेछ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले पूर्व प्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उहाँप्रति समवेदना व्यक्त गर्नुभएको हो। अध्यक्ष ओलीका पिता मोहन प्रसाद ओलीको 97 वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो। सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यको रिक्त पदमा मनोनयन गर्न सिफारिश गरेको छ। हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद बैठकले अर्याललाई राष्ट्रपतिबाट मनोनित हुने एक सदस्यमा मनोनयनका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएका अर्यालले सो जानकारी गराउनुभयो। उहाँका अनुसार बैठकले प्रधानमन्त्रीका सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेको छ। यस्तै बैठकले जेएनजी आन्दोलनका क्रममा भएको दमन तथा विध्वंस छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। बैठकले जलवायु कार्यका लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम मार्फत प्राप्त हुने 2,42,67,427 अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। यसै गरी पश्चिम एसियामा बढ़दो तनावका कारण प्रभावित नेपाली नागरिकको उद्धार तथा व्यवस्थापनका लागि विभिन्न देशका राजदूतावास मार्फत आवश्यक समन्वय गर्ने पनि सरकारले निर्णय गरेको छ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णय विरूद्धको रिट निवेदन हिजो हेर्दा हेर्दैमा राखेर आज सुनवाई गर्ने भएको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले हिजो हेर्दा हेर्दैमा राखेर आज सुनवाई गर्ने भएको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीश द्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनवाई गर्न हिजोका लागि पेश गर्न आदेश दिएको थियो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरूद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। हुम्ला जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ। यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपानीको अभाव भएको हो। सिमकोट तल्लो गाउँका बासिन्दा करिब 3 घण्टा हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य भएको स्थानीयले बताएका छन्। पहिले करिब 10 फिटसम्म हिमपात हुने हुँदा खानेपानीको अभाव नहुने बताउँदै स्थानीयले यस वर्ष खडेरीले गर्दा जिल्लाभरिका अधिकांश मूल सुक्न थालेकाले खानेपानीको समस्या भएको बताएका छन्। वन डढेलो नियन्त्रणमा प्रभावकारिता, तीनै तहका सरकार र समुदायको सहभागिता भन्ने नाराका साथ हिजोदेखि वन डढेलो व्यवस्थापन सप्ताह शुरू भएको छ। वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना वृद्धि गर्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले प्रत्येक वर्ष चैत्र 1 गतेदेखि 7 गतेसम्म वन डढेलो व्यवस्थापन सप्ताह मनाउँदै आएको छ। गर्मीयाम शुरू भएसँगै हरेक वर्ष मुलुकभर हावाहुरी र वन डढेलोका कारण जनधनको ठूलो क्षति हुने गरेको छ। यसपटक पनि केही दिन अघि मात्रै हावाहुरीका कारण रातको समयमा रूख ढल्दा मानवीय क्षति र वन डढेलोका घटना शुरू भइसकेकाले सचेत रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैमा आग्रह गरेको छ। सहकर्मी सरिता खनालको रिपोर्ट।
गर्मी बढ़दै जाँदा मुलुकभर हावाहुरीसँगै डढेलो लाग्न शुरू भएको छ। वनमा सुकेका स्याउला सोत्तर दाउरा प्रशस्त मात्रामा जम्मा हुन थालेपछि पछिल्ला वर्षमा डढेलो लाग्ने घटना बढ़दै गएको हो। गाउँघर छोडेर मानिसहरू शिक्षा स्वास्थ्य रोजगारी लगायतका विभिन्न कारणले शहर पस्नुपर्ने बाध्यताले घाँस दाउराको प्रयोगमा कमी आएसँगै वन जंगलभित्र सुकेका पात पतिंगर र घाँस दाउराको थुप्रो बढ़दै जाँदा डढेलो लाग्ने क्रम बढ़ेको सरोकारवाला बताउँछन्। यसरी हुन सक्ने जोखिमबाट बच्नका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक पूर्व तयारीका कामहरू गरिरहेको प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतले जानकारी दिनुभयो।
जुनसुकै विपदको सिजन शुरू हुनुभन्दा अगाडिदेखि नै त्यसका पूर्व तयारीका क्रियाकलापहरू चाहिँ केन्द्रदेखि स्थानीय स्तरसम्म नै सञ्चालन गर्ने नै गरिएका छौँ। हावाहरूको केसमा पनि हामीले द्रव्य दृश्य सामग्रीहरू उत्पादन भएका छन् पहिलादेखिका र अहिले पनि बन्द पनि गरेका छन्। ती द्रव्य दृश्य सामग्रीहरू चाहिँ जुन जनताको सचेतनाका लागि हुन्छ ती चाहिँ विभिन्न सोसियल मिडिया आम सञ्चार माध्यमबाट प्रसारण गरि नै रहेका छौँ भने स्थानीय पालिकाहरू अन्य निकायहरूलाई पनि समन्वय गरेर उहाँहरूले पनि गर्नुपर्छ है भनेर चर्चा पनि गरिरहेका
छ। हावाहुरी र वन डढेलोले क्षति पुर्याउन शुरू गरिसकेकाले सचेत रहन प्राधिकरणले आग्रह गरेको छ। हावाहुरी र वन डढेलो नियन्त्रणका लागि छुट्टै सामग्रीहरू व्यवस्थापन गर्ने नभई अन्य विपदमा प्रयोग हुने दमकल लगायतका सामग्रीहरू नै यसमा पनि प्रयोग हुने र आवश्यक परेमा थप सहयोग गर्ने प्राधिकरणले जनाएको छ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि स्थानीय तहमा विभिन्न तालिमको व्यवस्था गर्ने सचेतनाका कार्यक्रमहरू गर्ने र स्थानीय तहले समुदाय स्तरमा सचेतना फैलाउने काम भइरहेको प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी महतले जानकारी दिनुभयो।
पालिकाहरूलाई स्थानीय स्तरका निकायहरूलाई तालिमहरू पनि दिन्छौँ अवेर पनि गराउँछौँ भने कम्युनिटी लेभलमा चाहिँ उहाँहरूले पनि गराइरहनु भएको छ। आज भोलि पनि घटना भइरहेको भएर अब अझै यो बढ्ने पनि छ सिजन। आम नागरिकलाई हावाहरूको सिजन हुँदाखेरि हेलचक्राई नगरिकन अलिकति सचेत हुन पनि आग्रह गर्दछ।
2075 सालदेखि हालसम्म डढेलोका 2159 घटना भएका छन् भने ती घटनामा परि 30 जनाको मृत्यु भएको वन तथा भू संरक्षण विभागको तथ्याङ्क छ। विभागका अनुसार डढेलोमा परि 55 जना सख्त घाइते भएका छन् भने करिब 700 परिवार डढेलोका कारण विस्थापित तथा प्रभावित भएका छन्। वन तथा भू संरक्षण विभागले 2082 साल वैशाख 1 गतेदेखि फागुन 29 गतेसम्मको डढेलोको अवस्था सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा यो अवधिमा देशभर डढेलोका 282 घटना भएको उल्लेख गरिएको छ। सरकारले हरेक वर्ष चैत 1 गतेदेखि विभिन्न कार्यक्रमका साथ डढेलो व्यवस्थापन सप्ताह मनाउँदै आएको छ। यस वर्ष पनि प्रदेश सरकार स्थानीय तह र समुदायलाई एकीकृत र प्रभावकारी रूपमा डढेलो लाग्न नदिन र लागेमा पनि तत्काल नियन्त्रणका उपाय अवलम्बन गरी डढेलो व्यवस्थापन सप्ताह मनाउने कार्यक्रम रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी विरूद्ध 70 लाख रूपियाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन महानिर्देशक अधिकारीले एचके इन्टरप्राइजेज प्रालीको राजस्व चुहावट सम्बन्धी छानबिन तथा अन्य कसुरबाट बचाउन सहजीकरण गरिदिए बापत कम्पनीका संचालक श्रीकृष्ण श्रेष्ठसँग 70 लाख रूपियाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाण्डुमा हिजो मुद्दा दायर गरेको प्रवक्ता सुरेश नेउपानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। आयोगले अधिकारी सहित घुस लेनदेन र सम्पत्ति लुकाउन सहयोग गर्ने देवेन्द्र केसी र रविन्द्र लामिछानेलाई पनि प्रतिवादी बनाउँदै कानून बमोजिम कार्यवाहीको माग गर्दै मुद्दा दायर गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका सभापति गगन थापा सहितका पदाधिकारीले भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग सभापति थापा, पार्टी उपसभापति द्वय विश्वप्रकाश शर्मा र पुष्पा भूषाल लगायत सहभागी टोलीले हिजो भेट गरेको हो। भेटमा प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहेर निर्वाचन सफल बनाउन कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार गृहमन्त्री ओमप्रकाश अर्याल सहितको उक्त भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गर्नुभएको थियो। गोर्खामा भएको सवारी दुर्घटनामा मृत्यु भएका 7 भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्रदेश अस्पताल गोर्खामा शव परीक्षण गरेपछि दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिनुभयो। पूर्वी नाका काँकड भिट्टा हुँदै 8 महिनामा 6,791 तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकड भिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष 2082-83 साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटान लगायतका मुलुकबाट पर्यटकहरू नेपाल भित्रिएका हुन्। गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ। अध्यक्षमा उम्मेद्वारी दिएका अन्य उम्मेद्वारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो। अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रविन बज्राचार्यले उम्मेद्वारी दिनुभएको थियो। निर्वाचन समितिले सबै पदको नतिजा एकैपटक सार्वजनिक गर्ने जनाएको छ। हिजोदेखि शुरू भएको एनआरएनएको 12 अधिवेशन आज सम्पन्न हुँदैछ। शनिबारदेखि शुरू भएको एनआरएनए 12 अधिवेशन आज सम्पन्न हुने जनाइएको छ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबावलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मटीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ। निगमका अनुसार नयाँ मूल्य गए रातीदेखि लागू हुने गरी समायोजन गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा प्रति लिटर 31 रूपियाँ, डिजेलमा प्रति लिटर 54 रूपियाँ तथा खाना पकाउने एलपी ग्यासमा 216 रूपियाँ वृद्धि गरिएको छ। तर नेपालमा केही रूपियाँ स्थिरीकरण कोषबाट बेहोरिने गरी पेट्रोलमा प्रति लिटर 15 रूपियाँ र डिजेल मटीतेलमा प्रति लिटर 10 रूपियाँ वृद्धि गरिएको निगमले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इजरायलका आक्रमणपछि इरानमा ठूलो मानवीय क्षति भएको छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार फेब्रुअरी 28 यता भएका आक्रमणमा कम्तीमा 1,444 जनाको मृत्यु भएको छ भने 18,551 जना घाइते भएका छन्। इरानको प्रति आक्रमणमा इजरायलतर्फ 15 जनाको मृत्यु र 3,138 भन्दा बढ़ी घाइते भएका छन्। इजरायल सरकारले नागरिकलाई सावधानीपूर्वक आश्रय स्थलतर्फ जान आग्रह गरेको छ। मार्च 1 इरानले प्रहार गरेको एक ब्यालिस्टिक क्षेपास्त्र इजरायलको बेइत सेमेस क्षेत्रमा खस्दा 9 जनाको मृत्यु र 20 भन्दा बढ़ी घाइते भएका थिए। इरानी आक्रमणबाट अमेरिकातर्फ 13 जनाको मृत्यु भएको पुष्टि भएको छ। मार्च 13 पश्चिमी इराकमा अमेरिकी इन्धन भर्ने विमान दुर्घटना हुँदा 6 जना चालक दलका सदस्यको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ। यसबीच बहराइन, इराक, जोर्डन र कुवेतमा समेत विभिन्न आक्रमण र दुर्घटनामा परि कम्तीमा 27 जनाको मृत्यु र दर्जनौ घाइते भएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 8 महिना फागुनसम्ममा सरकारले लक्ष्यको 82.60% राजस्व संकलन गरेको छ। फागुन मसान्तसम्म सरकारले 9,10,20,00,000,000 रूपियाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा 7,51,86,00,000,000 बराबर संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले चालू आर्थिक वर्षमा 14,80,00,000,000,000 राजस्व उठाउने लक्ष्य राखेको छ। वार्षिक लक्ष्यको तुलनामा यो राजस्व संकलन 50.80% मात्र हो। त आर्थिक वर्षको यसै अवधिको तुलनामा भने राजस्व संकलन 3.04% सुधार भएको छ। वार्षिक लक्ष्यको तुलनामा भन्सार विभागले फागुनसम्म 54.39 र आन्तरिक राजस्व विभागले 48.37% राजस्व संकलन गरेका छन्। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको विकास खर्च कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा 19% हारिमा मात्रै पूँजीगत खर्च अर्थात विकास खर्च भएको छ। संघीय सरकारले 19,64,11,00,000,000 बजेट ल्याएकोमा फागुन मसान्तसम्ममा 9,26,58,65,00,000,000 खर्च भएको छ। यो वार्षिक विनियोजनको 47.18% बराबर खर्च हो। चालू शीर्षकमा 11,80,98,00,000,000 विनियोजन भएकोमा 54.37% खर्च भएको छ। यसै गरी पूँजीगत शीर्षकमा 4,07,88,80,00,000,000 विनियोजन भएकोमा 19.24% खर्च भएको छ। यो साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको कारोबार सूचक नेप्सेमा सामान्य अङ्कको सुधार भएको छ। आइतबार नेप्से परसूचक 4.45 अङ्कले बढेर 2824.90 बिन्दुमा कायम भएको छ। आइतबार बजारमा 350 कम्पनीहरूका 3,95,49,33 किता शेयरहरू 14,32,96,04,000 रूपियाँमा किनबेच भएका छन्। आइतबारको कारोबारमा होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचुअल फण्ड समूहका उपसूचकहरू घटेका छन् भने अरू सबै समूहका उपसूचकहरू बढेका छन्। म्याग्दीमा निर्माण सम्पन्न 22.5 मेगावाट क्षमताको अप्पर ठूलो खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड़िएको छ। रौ गंगा गाउँपालिकामा ठूलो खोला हाइड्रो पावर लिमिटेडले निर्माण सम्पन्न गरेको आयोजनाको आन्तरिक परीक्षण सकेर केन्द्रीय प्रसारण लाइनमा विद्युत जोड़िएको हो। 5 दिनसम्म गरिएको परीक्षण सफल भएपछि केन्द्रीय प्रसारणमा विद्युत जोड़िएको र परीक्षण सफल भएपछि 15 दिनपछि व्यावसायिक उत्पादन शुरू हुने आयोजनाले जनाएको छ। 5,14,00,00,000 लागत अनुमान गरिएको आयोजनामा सिटिजन, माछापुछे र कृषि विकास बैंकले 70% ऋण लगानी गरेका छन्। विगतमा तोरीको राजधानी भनेर चिनिएको चितवन जिल्लामा यस वर्ष तोरीको उत्पादन घटेको छ। कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रति हेक्टर 3.3 मेट्रिक टन तोरीको उत्पादकत्व रहेकोमा यस वर्ष 1.01% झरेको छ। गत वर्ष जिल्लामा 18,565 मेट्रिक टन तोरी उत्पादन भएकोमा यस वर्ष 14,315 मेट्रिक टन मात्रै उत्पादन भएको छ। जिल्लामा 14,173 हेक्टर क्षेत्रफलमा तोरी खेती गरिँदै आएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
इन्फा राष्ट्रिय लीगमा पुछारबाट तेस्रो स्थानमा रहेको चितलाङ एएफसीले उपाधिको दावीदार एपीएफ एएफसीलाई गोलरहित बराबरीमा रोकेको छ। आइतबार सातो बाटो स्थित इन्फा मुख्यालयमा सम्पन्न खेलमा दुवै टोलीले पाएका अवसरहरूलाई सदुपयोग गर्न सकेनन्। बराबरीसँगै एपीएफले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। 11 खेल सकिँदा एपीएफ 25 अङ्कका साथ दोस्रो स्थानमा छ। समान अङ्कका बावजुद मछिन्द्र गोल भिन्नतामा अगाडि छ। यद्यपि मछिन्द्रले एक खेल कम खेलेको छ। यो नतिजासँगै चितलाङले 12 खेलमा 8 अङ्क जोडेको छ। अर्को खेलमा जाउलाखेलले काँक्रे बिहारलाई 4-1 गोलले हरायो। जीसँगै दशौं स्थानमा रहेको जाउलाखेलले 10 खेलमा 13 अङ्क जोडेको छ। समान खेलमा काँक्रे बिहारको मात्र 1 अङ्क छ। खेलमा काँक्रे बिहारले शुरूआती अग्रता लिएको थियो। दिपेन्द्र चुनारले 6 मिनटमा गोललाई अग्रता दिलाएका थिए। त्यसपछि जाउला खेलका लागि बवार सिखोगले 16 मिनटमा बराबरी गोल फर्काए। दोस्रो हाफमा निकोल्स हेल्मिटले 2 तथा विकास धरानी मगरले 1 गोल गरे। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक गुम्नियोमो एरेनाले 49 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्। बिहेबार मात्र नियुक्त भएका एरेनाले आइतबार उक्त टोली घोषणा गरेका हुन्। नेपालले मार्च 26 त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हङकङ विरूद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। उक्त खेललाई लक्षित गर्दै मुख्य प्रशिक्षक एरेनाले 49 खेलाड़ी समेटिएको प्रारम्भिक टोली सार्वजनिक गरेका हुन्। टोलीमा कप्तान किरण कुमार चेमजुङसँगै अनुभवी खेलाड़ीसँगै केही नयाँ अनुहारलाई पनि मौका दिएको बताइएको छ। घोषित प्रारम्भिक टोलीबाट अन्तिम टोली छनौट गरी नेपालले हङकङ विरूद्ध मैदान उत्रिनेछ। प्रशिक्षक एरेनाले व्यापक प्रतिस्पर्धा सिर्जना गर्दै उत्कृष्ट खेलाड़ी छनौट गर्ने उद्देश्यले ठूलो संख्यामा खेलाड़ीलाई प्रारम्भिक टोलीमा समेटेका हुन्। यो मैत्रीपूर्ण खेल नेपालले आगामी एएफसी एसियन कप छनौट अन्तर्गत लाओस विरूद्ध हुने खेलको तयारीका रूपमा पनि लिएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका केही स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाड़ी भागका 1-2 स्थानहरूमा मेघगर्जन, चट्याङ सहित असिना तथा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराई भागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.8 डिग्री सेल्सियस रहयो। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 25-27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:13 भयो भने सूर्यास्त भरे साँझ 6:13 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय मान्यता प्राप्त छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेद्वारको नाम निर्वाचन आयोगमा बुझाए। समानुपातिकतर्फको टुंगो लगाएर यसै हप्ताभित्र राष्ट्रपति समक्ष प्रतिवेदन बुझाउने आयोगको तयारी। हरित जलवायु कोषबाट प्राप्त हुने 2,42,00,000 डलर सहायता स्वीकार गर्ने सरकारको निर्णय। हुम्लाको सदरमुकाम सिमकोट बजार र आसपासका क्षेत्रमा 2 सातादेखि खानेपानी अभाव। पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि र अमेरिका इजरायल र इरान बीचको आक्रमणमा मानवीय क्षति बढ़दै। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।